यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। विभिन्न मुलुकबाट डिपोर्टेशन सेन्टर मार्फत स्वदेश फर्किएका नेपाली नागरिकको क्वारेन्टीन खर्च सरकारले बिहोर्ने, मन्त्री परिषदको निर्णय। जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय। आउँदो असोज मसान्तभित्र 1,05,00,000 कोरोना भाइरस विरूद्धको खोप ल्याउने सरकारको तयारी। असोज 15 गतेदेखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। र अफगानिस्तानमा गत 6 महीनाको अवधिमा युद्धका कारण हालसम्मकै धेरै सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क। सरकारले डिपोर्टेशन सेन्टर मार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भई नेपाल फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टीन खर्च बेहोर्ने भएको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले बेहोर्ने क्वारेन्टीन खर्चको प्रबन्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउने बताउनुभयो।
डिपोर्टेशन सेन्टर मार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भई नेपाल फर्किएका नेपाली नागरिकहरूको लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले बेहोर्ने, यसको लागि आवश्यक प्रबन्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र सोको लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने, आगामी दिनको लागि नेपाल सरकारले उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गर्ने, विश्व ब्याङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरूप प्राप्त हुने अमेरिकी डलर 60 मिलियन बराबरको ऋण सहायता स्वीकार गर्ने आजको मन्त्री परिषदका निर्णय।
मन्त्री परिषद बैठकले आगामी दिनका लागि सरकारले उपयुक्त स्थानमा क्वारेन्टीन सञ्चालन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो। यसै गरी बैठकले राष्ट्रिय ऋण 5 संशोधन नियमावली 2078 र ऋणको प्राथमिक तथा दोस्रो बजार 3 संशोधन नियमावली 2078 स्वीकृत गरेको छ। मन्त्री परिषद बैठकले कोविड 19 दोस्रो लहर नियन्त्रणका लागि गरिएका निषेध आदेश लागू हुनु अघि र त्यस अवधिमा सम्झौता भएका तर कार्य सम्पन्न हुन नसकेका खरिद सम्झौता को थप लागत नबढ़ने गरी म्याद समाप्त भएको मितिदेखि 6 महीना थप गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार तथा व्यक्तिको छानबिन आयोगका लागि गरी 79 जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो। निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। जसपाको 51 केन्द्रीय कार्यकारिणी समिति मध्ये उपेन्द्र यादवको पक्षमा 34 सदस्य रहेकाले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिइएको निर्वाचन आयोगले जनाएको छ। उपेन्द्र यादवको पक्षमा 34 कार्यकारिणी सदस्य, महन्त ठाकुर पक्षमा 16 र एकजना तटस्थ रहनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। जसपाका अध्यक्ष द्वय यादव र महन्त ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आज आयोगमा नै बोलाएर को कसको पक्षमा भनेर शनाखत गराएको थियो। ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न मौका दिने पनि आयोगले फैसला गरेको छ। जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजात सहित आयोगमा आज बिहान 11 बजे उपस्थित हुन आग्रह गरेको थियो। आयोगले जसपाको आधिकारिकता विवाद निरूपणका लागि इजलास गठन गरी यही साउन 3-7 गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजात सहित उपस्थित हुन आदेश दिएको थियो। निर्वाचन आयोगमा पहिचानपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनु भएको छ। उहाँले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताउनुभयो। जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीड़नमा परेका जनताका लागि 1 वर्ष अघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेसका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ़ने बताउनुभयो। सरकारले आउँदो असोज मसान्तभित्र कोरोना भाइरस विरूद्धको थप 1,05,00,000 खोप ल्याउने भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप 1,05,48,000 खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले खरिद गरी ल्याउने विभिन्न मुलुकले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रम मार्फत थप परिमाणको खोप ल्याउन लागिएको हो। सरकारले चीनसँग खरिद गरेर 60,00,000 भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोविशील्ड खोपको 10,00,000 मात्रा भदौको पहिलो साता नेपाल आइपुग्ने तालिका छ। यसैगरी चीन सरकारबाट साउन मसान्तभित्रमा भेरोसेल खोपको 16,00,000 मात्रा, कोभ्याक्स कार्यक्रम मार्फत जापानबाट एस्ट्राजेनेका खोपको 16,00,000 मात्रा आउँदो भदौ पहिलो साता र कोभ्याक्स मार्फत नै 3,38,000 मात्रा थप खोप नेपाल आउने तालिका छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले आउँदो असोजदेखि चैत्रसम्म नेपालमा थप 3,23,00,000 मात्रा खोप आउने जानकारी दिनुभयो। आगामी असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये 33% र चैत्र मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य सरकारको रहेको मन्त्रालयले जनाएको छ। महाशाखाका प्रमुख डाक्टर लोहनीले 12 वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढ़ेको जानकारी दिनुभयो। उहाँका अनुसार बालबालिकाका लागि सरकारले करिब 60,00,000 फाइजर खोप ल्याउने तयारी गरेको छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले आउँदो असोज 15 गतेदेखि संक्रमणको तेस्रो लहर आउन सक्ने बताउनु भएको छ। उहाँले अहिलेको निषेधाज्ञा, खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रूपमा लागू नगरिएकाले आउँदो असोज 15 गतेदेखि नै संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिनुभयो। उहाँका अनुसार आगामी 5 महिनामा 1,93,856 नयाँ संक्रमित थपिने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले चाँडै सेवामूलक अस्पताल खोल्ने बताउनु भएको छ। शिक्षा तथा स्वास्थ्य समितिको कोविड-19 को वर्तमान स्थिति र सम्भावित तेस्रो लहर सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा राज्यमन्त्री श्रेष्ठले कोविड महामारीमा जनताले चर्को शुल्कमा उपचार गर्नु परिरहेको भन्नुहुँदै कम शुल्कमा बढ़ी सेवा दिने अस्पताल खोल्ने बताउनुभयो। मन्त्री श्रेष्ठले खोप सुनिश्चित गर्नु अहिलेको आवश्यकता रहेकाले सबै नागरिकलाई खोप उपलब्ध गराइने बताउनुभयो। मन्त्री श्रेष्ठले कोविड संक्रमणका बेला अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन बापत दिने भनिएको रकम छिट्टै उपलब्ध गराइने पनि बताउनुभयो। आज देशभर कोरोना भाइरसबाट 3,421 जना संक्रमित भएका छन्। 12,240 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 2,391 जना तथा 5,032 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 1,030 जना गरी जम्मा 3,421 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 1,686 जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। यो सँगै कोरोना भाइरसबाट अहिलेसम्म 6,45,301 जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर 94.5% रहेको छ। कोरोना संक्रमणबाट आज थप 25 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,738 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणाली प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोड़ दिने निर्णय गरेको छ। काठमाण्डुको बुद्ध नगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो। नेता पाण्डेका अनुसार हिजो र आज लगातार दुई दिन बसेको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासहरू सकारात्मक रहेको ठहर गर्दै पार्टी एकता विथोल्ने किसिमको अभिव्यक्ति नदिन नेतृत्वलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढ़ी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन्। मेलम्चीका बाढ़ी प्रभावित टोलीले आज प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मेलम्ची बाढ़ी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन्। बाढ़ी प्रभावितले बाढ़ीग्रस्त क्षेत्रको पुनर्निर्माण तथा वृहत परियोजनाका लागि सरकारले आवश्यक बजेटको व्यवस्था, मृतकका परिवारलाई उचित क्षतिपूर्ति लगायतका विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्। भेटमा प्रधानमन्त्री देउवाले बाढ़ी र पहिरोले मेलम्ची क्षेत्रमा पुर्याएको क्षतिका बारेमा आफू जानकार रहेको बताउँदै मेलम्चीवासीले राखेको मागका सम्बन्धमा सरकार गम्भीर रहेको बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले विद्युत महसुल दर घटाउन उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ़ने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री भूषालले विद्युत उत्पादन बढ़ाएर जनतालाई सहुलियत दिने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो। उहाँले ऊर्जा र सिंचाई क्षेत्र विकासको प्रारम्भिक पूर्वाधार भएकाले विद्युत उत्पादनको रणनीति तयार गरी उपभोक्तालाई विशेष सहुलियत दिनुपर्ने बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा बीच संघीय संसदलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा संघीय संसदको आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो। भेटमा उहाँहरूबीच विपद घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर नेउपानेले जानकारी दिनुभयो। प्रदेश नम्बर एकको गौरवको आयोजना घिनाघाट विराटचोक सड़कको निर्माण कार्यले गति लिएको छ। 22 किलोमिटर लामो चार लेनको सड़कको हालसम्म 70% काम सम्पन्न भएको प्रदेश नम्बर एकको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
प्रदेश नम्बर एकको गौरवको आयोजनाको रूपमा रहेको घिनाघाट विराटचोक सड़कको निर्माणको कामले गति लिन थालेको छ। तीनवटा प्याकेजमा काम भइरहेको उक्त सड़कको निर्माण सम्पन्न गर्न 1,76,02,00,000 रुपियाँ लाग्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका इन्जिनियर ओम प्रकाश शाह:
समग्रमा हेर्दाखेरि हाम्रो फिजिकल प्रोग्रेस चाहिँ 70% रहेको देखिन्छ, त्यसै गरी हाम्रो फाइनेन्सियल प्रोग्रेस चाहिँ लगभग 50% छ। चालु आवामै हामीले यो सम्पन्न गर्ने ढोको राखेको छौँ। यो आयोजना हाम्रो प्रदेशको गौरव भएकोले समग्र यसैमा हामीले बजेट विनियोजन गरेर पनि यो आयोजना चाहिँ चालु आवामै सम्पन्न हाम्रो ढोको छ।
पूर्व पश्चिम राजमार्गलाई जोड्ने उक्त सड़कको निर्माणले स्थानीय समेत हर्षित भएका छन्। ग्रामथान गाउँपालिकाका सियाराम माझी र मनोज राजवंशी:
बाटोको पश्चिमतिर पिच बनाएको छ, हिजो अस्ति भर्खर पुल पनि तयार भयो, भत्किएको थियो, राम्रै छ। यो बाटोले गर्दाखेरि निकै राम्रो भएको छ मान्छेहरूलाई। बाटो भन्नाले जस्तो पहिले कच्ची थियो, त्यसपछि ग्राभल भयो, अब बाटो चौडाइ भयो, चौडाइ भएपछि त्यसै सुविधा भइहाल्छ।
सहर भयो, पहिला बाटो राम्रो थिएन, अहिले राम्रो भयो, धेरै खुसी लागेको छ। जग्गाको भाउ बढेको छ अलिअलि बाटो बन्दाखेरि, बजार पनि बढ्दैछ, सहर पनि हुँदैछ, फ्याक्ट्रीहरू पनि भइरहेका छन्, खुसी लागेको छ।
उक्त सड़क निर्माणका लागि 2076 सालको असार महिनामा सम्झौता भएको थियो। कोरोनाका कारण काममा केही ढिलाइ भए तापनि दुईवटा प्याकेजको काम भने चालू आर्थिक वर्षभित्र सम्पन्न हुने जनाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कंग्रेस जिल्ला कार्य समिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा 47 वर्षको उमेरमा निधन भएको हो। प्रधानमन्त्री देउवाले शोक विज्ञप्ति मार्फत शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। महर्षि फाउण्डेशनले वैदिक ज्ञानको प्रचार प्रसारमा योगदान गरेका नेपाल सहित विश्वका 6 देशका नेतालाई सम्मान गरेको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले दक्षिणकाली नगरपालिका एक स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्स्टिच्यूट परिसरमा आयोजित कार्यक्रममा पूर्व गृह राज्य मन्त्री दीपक प्रकाश बास्कोटालाई महर्षि नेतृत्वदायी पदक प्रदान गर्नुभयो। कार्यक्रममा महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्डसबाट जूम प्रविधि मार्फत प्रत्यक्ष रूपमा आयोजना गरिएको थियो। हाल देशभर रहेका करिब 100 गुरूकुलमा योग ध्यान एवं यज्ञका माध्यमबाट विश्व शान्तिका लागि योगदान भइरहेको छ। भेरी करिडोर परियोजनाले लिफ्ट सिंचाई मार्फत पानी पुर्याएपछि भेरी नदी किनारको बाँझो खेतमा खेती शुरू गरिएको छ। आकाशे पानीको भर पर्नुपर्ने खेतमा सिंचाईको व्यवस्था भएपछि किसानले तरकारी खेती गर्न थालेका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बयको रिपोर्ट।
केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानीमाथिको ओबानो बस्ती भनेर चिनिन्थ्यो। खेतीपातीका लागि किसानले आकाशे पानीको बाटो हेरेर कुर्नु पर्थ्यो। बस्ती नजिकैबाट नदी सुसाइरहेको भए पनि सिंचाई अभावले वर्ष खान पुग्दैनथ्यो। अहिले भेरी करिडोर आयोजनाको सहयोगबाट सौर्य शक्तिमा आधारित सिंचाई प्रविधिको प्रयोगले तरकारी उत्पादन गरी कृषकले गाउँको मुहार नै फेरेका छन्। 12 महिना गाउँमा सिंचाईको सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारी खेतीबाट मनङ्गे आमदानी गर्न सफल भएका छन्।
तरकारी लगाउने तरिका, लाभ कसरी लिने, के गर्दा हुन्छ भन्ने कुरामा यसमा हामी सबै समूहलाई जानकारी भएर हामीले योबाट लाभान्वित भएर जीवनस्तर हाम्रो अहिलेको भन्दा धेरै माथि।
वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले लिफ्ट सिंचाई पुर्याएपछि कृषक उत्साहित भएका छन्। अहिले आधुनिक खेतीसँगै धान, गहुँ, मकै जस्ता अन्न बालीको उत्पादन वृद्धिले जीवन स्तरमा नै सुधार आएको कृषक मनसरा खड्काको भनाइ छ।
हातले बारीमा तरकारी लगाएर खान सक्याउँछ, त्यहीबाट आएको पैसाले हामीले बाल बच्चाहरूलाई पढाउन सकेका छौँ, घर खर्च चलाउन सक्यौँ।
यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्मको 135 किलोमिटर क्षेत्रमा सोलर सिंचाई, लिफ्ट सिंचाई, कुलो मरमत र नदी नियन्त्रण गर्ने कार्य अघि बढाएको आयोजनाको भनाइ छ।
12-13 जति सोलरको सिस्टम, 5-6 जति विद्युतीय सिस्टम अरू कुलोहरू बनाउने टार्गेट लिएको छौँ। यो वर्ष अर्को वर्षलाई अलिक बजेट पनि बढी माग गर्ने र अलिक द्रुत गतिमा काम गर्ने चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ।
अबको 5 वर्षभित्र आयोजनाले भेरी करिडोरका 6,800 हेक्टर जमिनमा सिंचाई सुविधासँगै सड़क र विद्युत पुर्याउने लक्ष्य राखेको छ। करिब 4 अर्ब रूपियाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोषे ढुङ्गा साबित हुनेछ। आकाश तारा बैक, रेडियो नेपाल।
अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा गत 6 महिनाको अवधिमा हालसम्मकै धेरै सर्वसाधारणको युद्धका कारण मृत्यु भएको बताइएको छ। गत वर्षभन्दा 47% बढ़ी मानिसको युद्धका क्रममा हत्या भएको भन्दै संयुक्त राष्ट्र संघले मृतकको संख्या अझै बढ़न सक्ने चेतावनी दिएको छ। अफगानिस्तानको धेरै भूभाग नियन्त्रणमा लिएको तालिबान र अफगान सरकार बीचको युद्धमा 6 महिनाभित्र 1600 भन्दा बढ़ी मानिसले ज्यान गुमाएका तथ्याङ्क छ। ट्युनिसियाका राष्ट्रपति काइस सईदले त्यहाँका प्रधानमन्त्री हिसेम मेसिसीलाई पदमुक्त गरी संसद विघटन गर्नुभएको छ। कोविड 19 को व्यवस्थापनमा सरकारको आलोचना गर्दै हजारौं नागरिक सड़क आन्दोलनमा उत्रिएपछि राष्ट्रपति सईदले त्यहाँको राष्ट्रिय टेलिभिजन मार्फत मेसिसीलाई पदमुक्त गरेको घोषणा गर्नुभयो। उहाँले अब नयाँ प्रधानमन्त्रीको साथ लिएर अघि बढ़ने बताउनु भएको छ। विपक्षीले भने राष्ट्रपतिको सो कदमलाई कुको संज्ञा दिँदै आलोचना गरेका छन्। यसैबीच प्रधानमन्त्री मेसिसीलाई पदमुक्त गरिएपछि त्यहाँको संसद बाहिर प्रदर्शन हुनुका साथै प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
दोलखामा निर्माण हुने करिब 100 मेगावाटको तामाकोशी 5 जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोष बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। करिब 16 अर्ब 19 करोड़ रूपियाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले 70% वा करिब 12 अर्ब एकल ऋण लगानी गर्ने कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतमले जानकारी दिनुभयो। जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत शेयर निष्कासन गरी सो पुँजीबाट जुटाइने भएको छ। तामाकोशी पाँचौं 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशीको क्यास्केड आयोजना हो। तामाकोशी पाँचौंले बाँध, बालुवा थिग्राउने पोखरी लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक आयोजनाको रूपमा अघि सारिएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघले सुनचाँदी व्यवसाय सञ्चालनसँग सम्बन्धित प्रष्ट कानूनी व्यवस्था सहितको एन ल्याउन सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष मणिक रत्न साकेको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथाशीघ्र ऐन निर्माणका लागि आग्रह गरेको हो। त्यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनचाँदी व्यवसाय महासंघले राखेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिनुभयो। उहाँले व्यवसायमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको समेत उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीनतम सिप ज्ञान तथा क्षमतामा आधारित भएर उत्पादन गरेका लघु घरेलु तथा मझौला उद्योगहरू मध्ये तीनवटा उद्योगलाई पुरस्कृत गरी सम्मान गरेको छ। मन्त्रालयले नवीनतम प्रविधि सिप र क्षमतामा आधारित भएर उद्योग स्थापना र उत्पादनलाई प्रोत्साहन गर्ने तीन उद्योगलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुने उद्योगहरूमा अनुग्रह ह्यान्डीक्राफ्ट ललितपुर, नेपाल ह्यान्डीक्राफ्ट इण्डस्ट्रीज ललितपुर र लिफ प्लस प्राली ललितपुर रहेका छन्। उद्योगहरूलाई उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले पुरस्कृत गर्नुभयो। कार्यक्रममा सचिव पोखरेलले देशमा नवीनतम प्रविधिमा आधारित भएर उद्योग स्थापनालाई प्रोत्साहन गर्न मन्त्रालयले पहिलो पटक पुरस्कृत गर्ने प्रयास गरेको र त्यस्तो कामलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। पुरस्कृत तीनै उद्योगले नवीनतम प्रविधिमा आधारित भएर उत्पादन गरेका सामग्री स्वदेशमा प्रयोगका अतिरिक्त विदेशमा पनि निर्यात गर्ने गरेका छन्। त्यसमध्येको लिप प्लस प्रालीले सुपारीका झरेका पातहरूलाई संकलन गरी त्यसबाट प्लेट, चम्चा, कटौरा सामग्री निर्माण गरी स्वदेशी बजार तथा युरोपको जर्मनीमा निर्यात गर्दै आएको प्रालीका अध्यक्ष स्वाभिमान आचार्यले जानकारी दिनुभयो। 22 जनालाई रोजगारी दिएको कम्पनीले यस वर्ष 1 करोड़ भन्दा बढ़ीका सामान निर्यात गर्ने लक्ष्य राखेको जनाएको छ।
एभरेस्ट र प्रिमियर लिग क्रिकेट इपीएलमा पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले खेल्ने भएका छन्। आउँदो असोजमा आयोजना हुने इपीएलमा अफ्रिदी काठमाडौँ किङ्स इलेभेनबाट खेल्ने पक्का भएको छ। काठमाडौँले सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अफ्रिदीलाई टीमको आइकोनिक प्लेयरको रूपमा सार्वजनिक गरेको हो। इपीएल सेप्टेम्बर 25 अक्टोबर 9 तारीकसम्म त्रिवेणी क्रिकेट मैदान किर्तिपुरमा हुनेछ। इपीएलका 6 फ्रेन्चाइज टीमको सहभागिता हुनेछ। कोरोना महामारीका कारण गत वर्ष इपीएल स्थगित भएको थियो। 1.5 वर्ष अघि स्वदेशमा आयोजना भएको 13 दक्षिण एसियाली खेलकुद शाखका पदक विजेतालाई नेपाल एथलेटिक्स संघले नगदसहित सम्मानित गरेको छ। नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले शाखमा स्वर्ण पदक विजेता खेलाड़ीलाई व्यक्तिगत रूपमा 1,00,000 रूपियाँ पुरस्कार दिने घोषणा गरे बमोजिम खेलाड़ीलाई पुरस्कृत गर्नुभएको हो। शाखमा नेपालले 3 स्वर्ण, 1 रजत र 4 काँसी जितेको थियो। रजत र काँसी जित्ने खेलाड़ीलाई संघको तर्फबाट सोमबारे सम्मानित गरिएको छ। विश्व खेलकुदको कुम्भमेला 32 संस्करणको ग्रीष्मकालीन ओलम्पिक टोकियो ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा रहेको छ। अमेरिकाले तेस्रो दिनको खेल सकिदासम्म 7 स्वर्ण, 3 रजत र 4 काँसी सहित 14 पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो। जापान 7 स्वर्ण, 2 रजत र 3 काँसी सहित 2 स्थानमा छ। चीन 6 स्वर्ण, 4 रजत र 7 काँसी सहित तेस्रो स्थान ओगटेको छ। यस पटकको टोकियो ओलम्पिकमा विश्वका 205 राष्ट्रका 11,200 भन्दा बढी खेलाड़ीले सहभागिता जनाएका छन्। 33 खेलमा 339 स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन्। ओलम्पिकमा पौडीतर्फ नेपाली खेलाड़ी एलेक्स शाहले मंगलबार प्रतिस्पर्धा गर्दैछन्। नेपालका नम्बर 1 पुरूष पौडी खेलाड़ी एलेक्सको प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो 4:15 रहेको छ। टोकियो एन्क्विट सेन्टरमा हुने प्रतिस्पर्धाका लागि एलेक्स हिट वनमा रहेका छन्। उनी 6 लेनमा रहेर प्रतिस्पर्धा गर्नेछन्। पौडीमा नै महिलातर्फ गौरीका सिंहको प्रतिस्पर्धा बुधबार रहेको छ। उनको खेल पनि दिउँसो 4:15 हुनेछ। उनी पनि पहिलो हिटमा रहेकी छिन्। हिटको 6 लेनमा रहेकी गौरीकाको हिट चरण पार गर्ने सम्भावना बलियो देखिएको छ। एन्ट्री टाइमिङमा गौरीका 2 स्थानमा छिन्।
अब मौसम। हाल गण्डकी लगायत अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा आज राति प्रदेश नम्बर 1 एवं भोलि प्रदेश नम्बर 1 बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 27 मिलीमिटर, पोखराको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 28.7 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 29.6 मिलीमिटर र दिपायलको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस, वर्षा 20.8 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विभिन्न मुलुकबाट डिपोर्टेशन सेन्टर मार्फत स्वदेश फर्किएका नेपाली नागरिकको क्वारेन्टीन खर्च सरकारले बिहोर्ने मन्त्री परिषदको निर्णय, जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय, आउँदो असोज मसान्तभित्र 1,05,00,000 कोरोना भाइरस विरूद्धको खोप ल्याउने सरकारको तयारी, असोज 15 गतेदेखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी, र अफगानिस्तानमा गत 6 महिनाको अवधिमा युद्धका कारण हालसम्मकै धेरै सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्र संघको तथ्याङ्क। हवस्त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।